समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, सरकार र मातहतका निकायबाट हुने कार्य सम्पादनको अनुगमन र मूल्यांकन गर्ने तथा आवश्यक निर्देशन दिने मिनी पार्लियामेन्टका रूपमा विभिन्न विषयगत समितिहरूको व्यवस्था गरिएको छ। विशेष गरी विकास निर्माण र आधुनिक प्रविधिसँग सम्बद्ध मन्त्रालयहरूको निगरानीका लागि गठित समिति हो संसदको विकास तथा प्रविधि समिति। हाल संसदको नियमित अधिवेशन जारी रहेको बेला विषयगत मामिला हेर्दै आएको समितिका प्राथमिकता र गतिविधिबारे आजको अन्तरसंवादमा हामी चर्चा गर्नेछौ। खास गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संचार तथा सूचना प्रविधि, खानेपानी, शहरी विकास मन्त्रालय एवं राष्ट्रिय पुननिर्माण प्राधिकरणका बारे आम जनमानसमा रहेको धारणा र समितिको भूमिकाका विषयमा केन्द्रित रहेर आजको अन्तरसंवादमा हामी प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्कासँग कुराकानी गर्दैछौ। सभापति खड्का यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सभापतिज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
नमस्कार।
अब विभिन्न विषयहरूमा हामी दैनिक बिहानी यसै गरी संवाद गर्ने गर्छौं। आज संयोग जुरेको छ कि विकास तथा प्रविधि समिति, जुन एउटा महत्वपूर्ण संसदीय समिति हो र यस अन्तर्गतका निकायहरूको बारेमा अहिले भर्खरै मैले जानकारी पनि गराए, क्रमिक रूपमा यहाँहरूका गतिविधिबारे आम श्रोताहरूलाई जानकारी गराउँ। अध्यक्ष, के छ अहिलेको पछिल्लो प्राथमिकता? यहाँहरू कुन कुन विषयहरूलाई चाहिँ अलिकति अध्ययन गरिरहनु भएको छ यतिखेर?
अहिले यति बेला तपाईँलाई थाहा छ, हाम्रो चाहिँ अब यो विधेयक अधिवेशन पनि हो संसदको। त्यसो भएको हुनाले अहिले नयाँ संविधानले धेरै नयाँ ऐनहरू मागिराखेको छ र कतिपय ऐनहरू अब संशोधनको क्रममा पनि छन्। खास गरेर ऐन विधेयकमा छलफल भइराखेको छ ऐन निर्माणको लागि। यता विकासतर्फ हेर्ने हो भने अहिले तपाईँलाई थाहा छ कि खास गरेर भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत थुप्रै त्यस्ता विकास निर्माणका कामहरू अहिले धमाधम सुरु भइराखेको अवस्था छ। अब कतिपय पुराना आयोजनाहरूलाई पुरा गर्ने क्रममा कामहरू अगाडि बढाइराखेको अवस्था छ। त्यसको चाहिँ अब गुणस्तरका कुरा, समयमा काम सम्पन्न भए नभएका कुराहरू होइन, त्यसपछि अब कामको प्रगतिको बारेमा हामी चाहिँ स्तरगत भ्रमण गर्ने, त्यसपछि त्यसको आयोजना छलफल गर्ने, कसरी गुणस्तर युक्त कामलाई कामलाई गुणस्तरयुक्त बनाउने, त्यसरी समयमा सम्पन्न गर्ने भन्ने विषयमा हामी।
हजुर, जस्तो यहाँहरूले जति पनि गतिविधिहरू गर्नुहुन्छ त्यसमा प्राथमिकता निर्धारण गर्ने आधार के हुन्छ? जनताको गुनासो, संसदमा माननीय सदस्यहरूले उठाउनु भएको विषय, सार्वजनिक महत्वको विषय, केलाई आधार मानेर यहाँहरू बढी क्रियाशील हुनुहुन्छ?
अब खास गरेर त अब जनताको गुनासो भन्दा पनि हामीले गरेका प्रतिबद्धताहरू छन् होइन। जब जनताबाट हामी चुनिएर आयौँ त्यति बेला हामीले धेरै प्रतिबद्धता गरेका छौँ होइन। त्यसो भएको हुनाले अब एक त एकातिर अब गुनासो पनि आउँछन् जनताहरूको, तर पनि हामीले प्रतिबद्धता गरेका जनतालाई अहिले सरकारले एउटा चाहिँ सपना देखेको छ समृद्ध नेपाल, सुखी नेपाली भनेर, अनि त्यसको लागि पूर्वाधारका नै सबैभन्दा महत्त्वपूर्ण विषय हो। त्यसो भएको हुनाले हामीले अहिले यति बेला राष्ट्रिय गौरवका आयोजनाहरू जसले चाहिँ राज्यलाई समृद्ध बनाउनको निम्ति महत्त्वपूर्ण भूमिका खेल्छन्, त्यस्ता राष्ट्रिय गौरवका आयोजनाहरूलाई हामीले पहिलो प्राथमिकता राखेका छौँ। त्यसै गरेर तपाईँलाई थाहा छ काठमाडौँमा चाहिँ अब अहिले तारहरूले चाहिँ अब विभिन्न सहरमा त्यस्तो ग्रुप बनाइरहेको अवस्था छ, त्यहाँ अव्यवस्थित भइरहेको अवस्था छ, त्यसलाई युटिलिटी कोरिडोरमा लाने कुरा होइन, अब सार्वजनिक महत्त्वका महत्त्वपूर्ण विषयहरू मेलम चितवनले देखिरहनु भएको छ देशभरि। काठमाडौँको वासीलाई पानी खुवाउने भनेका छौँ, तर देशभरिका जनताले यहाँ यो काठमाडौँमा आएर पानी खानुपर्ने हुन्छ। त्यसो भएको हुनाले अब यस्ता महत्त्वपूर्ण आयोजनाहरू एकदम त्यसमा जनताका गुनासा पनि पर्न सक्छन्, सार्वजनिक महत्त्वका विषय पर्न सक्छन्, त्यसै गरेर मान्यजीवहरूले चाहिँ आफ्नो आफ्नो क्षेत्रमा देखेका चाहिँ महत्त्वपूर्ण विषयहरू पर्न सक्छन्। यी सबै विषयहरूलाई हामी एकसँग राखेर पहिलो प्रायोरिटी, पहिलो प्राथमिकता दिनुपर्ने विषयहरूलाई लिएर छलफलको विषय बनाएको।
हजुर, जस्तो सभापतिजी होइन, यहाँको समितिको नाम नै विकास तथा प्रविधि समिति होइन, नेपालमा विकास भएन, विकास चाहियो भनेर हामीले भन्दै आएको वर्षौं पनि भइसक्यो। अब विकासशील राष्ट्रमा जति विकास गरे पनि नपुग्नु एउटा स्वाभाविक हो, तर सरकारले निर्धारण गरेका होइन वार्षिक बजेटमा बजेट छुट्याएर चाहिँ प्राथमिकतामा राखेका योजनाहरूको प्रगति विवरणलाई अहिले आएर सरस्वती फर्केर एक वर्षको अवधि भनौँ अथवा एक वर्षको अवधि त बाँकी नै छ, पाँच सात महिनाको यो अवधिको वार्षिक समीक्षा गर्दाखेरि पनि मूल रूपमा सरकारले विकास खर्च नै गर्न सकेन भन्ने एउटा प्रश्न चाहिँ हरेक वर्ष हामी सामना गरिरहेछौं होइन, किन खर्च हुन सकिरहेको छैन, कहाँनिर के मेकानिजम मिलिरहेको छैन त?
अब हेर्नुहोस् के छ भने, विकास खर्च कमी देखिनुमा एउटा त हाम्रा काम गर्ने शैलीहरू, हाम्रा काम गर्ने प्रवृत्तिहरू, हिजोका कार्यशैलीहरू छन्, पुराना सोचहरू छन्, त्यसलाई हामीले परिवर्तन गर्न सकिरहेको अवस्था भने अझै पनि त्योतिर ध्यान पुगेको छैन भने चाहिँ अझै हामीले त्यसलाई परिवर्तन गर्न सकेका छैनौँ। प्रविधिले, विकासले अथवा चाहिँ अहिलेको समयले जे मागिरहेको छ त्यो ढङ्गले हामी अझै अगाडि बढ्न सकिरहेको अवस्था देखिँदैन। यद्यपि थुप्रै त्यस्ता आयोजनाहरू छन् जसले चाहिँ वर्षौँदेखि चाहिँ अलपत्र परेर बसेका, काम अगाडि नबढेका, तपाईँलाई सात तिसौँ वर्षदेखिको होला कि सडक, त्यसै गरेर मेलम्ची, यस्ता कामहरू चाहिँ अब अवरुद्ध बसिरहेका, अलपत्र अवस्थामा बसिरहेका, काम धिरासुस्ती भइरहेका, गुणस्तरहीन भइरहेका कामहरू अहिले धमाधम अगाडि बढिरहेको पनि छ। तर यो चाहिँ त्यति गर्दा गर्दै पनि पुँजीगत खर्च एकदमै कम भएको कुरालाई अब चाहिँ यो यथार्थ हो। त यसलाई चाहिँ हामीले समयमै कागजी कामलाई समयमै सिद्ध्याउनु पर्यो, सक्नु पर्यो। टेबुलका कामहरू अलमलमा छन् अनि विभिन्न त्यस्ता खालका निकायहरूमा अल्झेर बस्छन्। यस्ता कुराहरूको चाँडोभन्दा चाँडो निराकरण गर्नु पर्यो। हामीले भनिरहेका छौँ अब यो चाहिँ अहिले कतिपय कुराहरू आएको छ, बैशाखमा आर्थिक वर्ष बनाउनु पर्यो, त्यसो होइन। अब जुनसुकै आर्थिक वर्ष बनायो भने के हुँदो रहेछ यो चाहिँ भने, तपाईँको समयमा कुनै पनि चिज तपाईँ समयमा पास गर्नुहुन्छ, नीति नियमहरू भन्छन्, त्यो समयमै त्यसको चाहिँ त्यो चाहिँ बजेट विनियोजन हुनु पर्यो। अनि बजेट विनियोजन भइसकेपछि पनि विभिन्न खालका त्यस्ता हिजोका जुन कार्य ढिलासिस्तीका कार्यशैली छन् तिनलाई पनि छिटोभन्दा छिटो गर्नु पर्यो। खालि अब यो चाहिँ हामी छिटो गर्छौँ, विकास निर्माण अगाडि बढाउँछौँ भनेर मात्रै हुँदैन, हाम्रो कार्यशैली परिवर्तन गर्नु जरुरी छ।
हजुर, जस्तो भनौँ होइन, अब उदाहरणकै लागि यहाँको मातहतमा, समितिको मातहतमा पर्ने मन्त्रालयहरू, मूलत भौतिक पूर्वाधार मन्त्रालय, सड़क निर्माणका कुरामा व्यापक जनताको चाहिँ चासो छ। सकभर छिटो हाम्रो गाउँठाउँमा सड़क आइदिए हुन्थ्यो, सड़क उन्नति भइदिए हुन्थ्यो, खाल्डा खुल्टी पुरिदिए हुन्थ्यो भन्ने कुरा त हामी सबैलाई जगजाहेर नै कुरा होइन। अब खानेपानीकै कुराले यहाँले अघि एउटा संकेत गर्नुभयो, एउटा मेलम्ची आयोजना आउनको लागि यति धेरै समय लाग्यो जुन आवश्यक थिएन, तर हाम्रो संयन्त्रमा कतै कमजोरी छ भन्ने कुरा आयो। र पछिल्लो पटक अहिले एउटा सार्वजनिक संवादको रूपमा रहेको एमसीसीको विषयमा कुरा गर्दाखेरि, यो एउटा टाइम बाउन्ड चाहिँ एउटा परियोजना हो। एमसीसी त एक प्रकारले नेपालमा कार्यान्वयन नै हुन थालिसक्यो, संसदको अनुमोदनको विषयमा अहिले चाहिँ चर्चा चलिरहेको छ भने, यसरी टाइम बाउन्ड समय अवधि तोकेर आएका परियोजनाहरू कार्यान्वयन हुँदाखेरि हामीलाई असिलो भएको हो? किनभने कुनै पनि परियोजना त निश्चित समयमा त टुङ्गिनु पर्यो नि होइन, ठेक्कापट्टा गर्दाखेरि पनि समयको कुरा आउँछ होइन, रकम कलमको विनियोजन गर्दा समयको कुरा आउँछ, समय बढी महत्वपूर्ण हो नि होइन सभापतिजी?
हो, हो।
कसरी अब यसलाई म्यानेज गर्ने त?
अब हेर्नुहोस् है, अब एमसिसी मात्रै टाइम बाउन्ड लिएर आएको होइन, त्यही कुरा त्यो हामीले बुझ्नुपर्छ कि हरेक आयोजनाहरूको टाइम बाउन्ड हुन्छ। तपाईँलाई थाहा छ, कोही दुई वर्षका छन्, कोही तिन वर्षका छन्, कोही पाँच वर्षका छन्, कोही अब बहु वर्ष भन्ने दस वर्ष लाग्ने आयोजना पनि छन्, तुरन्त सम्पन्न हुन नसक्ने आयोजनाहरू पनि छन्। त्यसको टाइम बाउन्डको कुरा अब चाहिँ
सबैमा लागू हुन्छ, सबैमा लागू हुन्छ टाइम बाउन्ड,
सबैमा लागू हुन्छ। तर हामीले समयमा गऱ्यौँ कि गऱ्यौँ, त्यसलाई ध्यान दियौँ कि दिएनौँ, त्यसमा उचित बजेट छुट्याउन सक्यौँ कि सकेनौँ, त्यो कुरा हो। अब यो काम चाँडै नसकिनुमा अथवा चाहिँ पुँजी खर्च नहुनुमा चाहिँ हाम्रा यी जे कुराले पुँजीगत खर्च भएन भन्दा हामी भनिरहेका छौँ, त्यो नै हामीले परिवर्तन गर्न सकेनौँ क्या। अब जब तपाईँ अब विभिन्न आयोजनाहरूमा पैसा छुट्याइएको हुन्छ अनि अब पुँजी के अरे बजेट विनियोजन गरिएको हुन्छ, त्यो विनियोजन भएका बजेटहरूमा कति आयोजनाहरूमा खर्चै हुन नसक्ने आयोजनाहरूमा थुप्रा बजेटहरू चाहिँ व्यवस्था गरिएका हुन्छन्, बजेटहरू विनियोजन गरिएको हुन्छ, कतिपय फटाफट काम हुने आयोजनाहरूमा पैसा कमी हुन्छ, त्यस्ता कुराहरूले चाहिँ अब कुनै आयोजना बजेट खर्च नभएर बस्न बसिरहेको हुन्छ, कुनै आयोजना पैसा पुगिरहेको हुँदैन, त्यस्तो अवस्थालाई हामीले ब्यालेन्स गर्न सक्नुपर्छ, मिलाउन सक्नुपर्छ। कतिपय त्यस्ता दात्री संस्थाहरू छन् जसले चाहिँ अब एकैचोटि थुप्रै बजेट हालिदिएको हुन्छ, त्यहाँबाट अन्तर रकम अन्तर गरेर अन्तर लगेर चाहिँ पुँजी खर्च नहुने अवस्था छ, यसलाई पनि मिलाउनु पर्यो। त्यस कारण यस्ता थुप्रै खालका चाहिँ व्यवहारिक कठिनाइहरू छन्, तिनलाई हामीले चाहिँ अलिकति समन्वय गरेर मिलाएर त्यस्तो खालको प्रावधानको व्यवस्था गरेर चाहिँ अगाडि बढ्न सक्यौँ भने पुँजीगत खर्चमा समस्या नै हुन्न, टाइम बढाउनु पनि समस्या हुन्न, गुणस्तरलाई पनि अनुगमन गर्नु पर्यो, बेला बखतमा हेर्नु पर्यो, होइन निर्माण व्यवसायले काम गरिरहेको ठाउँमा हाम्रा सरकारी निकायहरूको चाहिँ अनुगमन गर्ने चाहिँ जिम्मेवारी छ, त्यो जिम्मेवारी पुरा भएको छ कि छैन भन्ने कुरा नेतृत्वले पनि त्यसलाई ध्यान दिनु पर्यो।
अब अर्को प्रश्न एउटा आम रूपमा आउने के छ भन्दाखेरि, बेला बेलामा समितिले गुनासाहरू आइसकेपछि अथवा विवादहरू आइसकेपछि सरकारवालाहरूलाई यहाँले बोलाउनुहुन्छ होइन, जस्तो हिजै मात्रै पनि यहाँहरूले नेपालमा चाहिँ कतिपय पुलहरू सयौं पुलहरू चाहिँ निर्माण सम्पन्न भएनन्, कुनै अलपत्र परे त्यसले गर्दाखेरि चाहिँ त्यो सड़क आयोजना होस् त्यो चाहिँ समयमा सम्पन्न हुन सकेन भनेर सरकारवालाहरूले बोलाउनु भयो, बोलाइसकेपछि निर्देशन जारी गर्नुहुन्छ, तर निर्देशनको पनि पालना भएन भन्ने गुनासो जुन छ यसलाई कसरी कडाइका साथ चाहिँ लागू गर्न सकियो?
अब एउटा कुरा के छ भने नि, निर्देशन पाल्न भएन भन्न पनि मिल्दैन, कतिपय यस्ता निर्देशनहरू हुन्छ अहिले तुरुन्तै रिजल्टमा देखिँदैन पनि, अब भएन भनौँ भनेदेखि हामीले सरकारलाई धेरै त्यस्ता निर्देशनहरू दिएका छौँ, तपाईँलाई थाहा छ कि हामीले थाहा हुनुपर्छ भन्ने मलाई लाग्छ,
निर्देशनको
कुरा हिजो आयोजनाहरू ढिला सुस्ती हुनुमा गुणस्तरहीन हुनुमा रहेका कि कमी कमजोरीहरू भनेको कुनै पनि आयोजनाहरू हामीले पूर्व तयारी नगरिकन ठेकापट्टा गर्न, त्यो ठेकापट्टा गर्ने कारणले गर्दाखेरि त्यहाँ वनको अवरोध होला, त्यहाँको विभिन्न सरकारी संरचनाका अन्य संरचनाहरूको अवरोध होला, जस्तै अब बिजुलीको पुलको कुरा पोलको कुरा उठिरहेको छ, त्यसै गरेर मुआवजाको कुरा छ, त्यहाँ त्यो ठाउँमा चाहिँ त्यो चाहिँ अब रोडको लागि पुलको लागि त्यो उपयुक्त ठाउँ छ कि छैन हामीले केही हेरेका छैनौँ, त्यहाँ पुल चाहियो त्यहाँ बाटो चाहियो भने पठाउने पहुँच र प्रभावको आधारमा हिजो योजना छान्ने काम भयो, त्यसले गर्दाखेरि समयमा अधुरा भए समयमा सम्पन्न भएनन् पुरा भएनन्, अनि पुरा नभइसकेको हाम्रो चाहिँ अब कस्तो रहेछ भने सार्वजनिक खरिद ऐनले के भनिराखेको छ भने तपाईँको निश्चित समय उसले लिन्छ, निश्चित समय निश्चित प्रावधान राखिदिएको छ, त्यसले गर्दाखेरि अब ढिला सुस्ती भएका आयोजनाहरू ठेक्का टेन्डर गर्ने कुराको पनि समय लाग्ने, त्यसै त हाम्रो प्रविधि हाम्रा चाहिँ अहिलेका प्रविधि समेत लिएर अगाडि बढ्ने हाम्रो प्रवृत्ति छैन, हामी हिजै पुरानै कार्यशैलीमा छौँ, त्यसमाथि पनि नियावली तपाईँको सार्वजनिक खरिद ऐनले चाहिँ विभिन्न चाहिँ समयहरू अवधि तोगिदिएको हुनाले पनि तोगिदिएको विभिन्न खालका नियम विनियम बनाएर त्यसलाई चाहिँ ढिलो सुस्ती हुने खालको स्थिति बनेको हुनाले त्यो चाहिँ त्यो कारणले पनि कतिपय ठेक्का टेन्डरहरू तोडिने टाइम लागेको छ, अब समयमा तोडिन सक्ने कुरालाई पनि त्यति ध्यान दिएको देखिँदैन, त्यसले गर्दाखेरि यति उल्का कामहरू हामीले आफ्ना पुराना सोचहरू परिवर्तन गर्नुपर्छ, अनि त्यसो भयो भने मात्रै समयमा सम्पन्न हुन्छन्, र निर्देशन कतिपय ठाउँमा चाहिँ अब अहिले सरकारले के गरेको छ भने पूर्व तयारी नगरिकन ठेकापट्टा नगर भन्ने हुनाले त्यो खालको प्रोसेस अगाडि बढाइरहेको छ, हामीले भनेका छौँ अब समन्वय गरेर प्याकेजमा जाऊ भनेका छौँ त्यो पनि अगाडि बढाइरहेको छ, त्यस कारणले गर्दाखेरि अब नयाँ कामहरू त अब त्यो ढङ्गले अगाडि निर्देशन अगाडि बढ्छन् तर अब पुराना कामहरू जस्तो जस्तो सिध्याउनु पर्ने हुन्छ, त्यसो भएको हुनाले कतिपय निर्देशनहरू प्रभावकारिताका रूपमा अगाडि लागू हुनुपर्ने त्यो अवस्था अहिले देखिएको छैन, जस्तै तपाईँको लागू भएनन् कि भन्ने तपाईँलाई आशंका छ, कतिपय कुराहरू त्यसरी लागू देखिएको छैन, कतिपय कुराहरू फटाफट अब हामीले चाहिँ नेपाल टिभीलाई एनटिभीलाई हामीले चाहिँ एचडीमा जाउँ भन्यो, एचडीमा लन्च गर्यो, फौजीमा जाउँ भन्यो भनेर निर्देशन गऱ्यौँ र अहिले फौजीमा गइरहेको अवस्था छ, तपाईँलाई थाहा छ एनसिएलको अब एनसिएलको करको लागि हामीले तुरन्त त्यो कर उठाउने व्यवस्था गरेर नभए खारिजको प्रश्नमा लैजाउँ भन्यो त्यो पनि अहिले सुरु भएको छ, त्यस्ता सेवा प्रदायक कम्पनीहरू कतिपय कम्पनीहरूको चाहिँ खालि लाइसेन्स होल्ड गर्नेहरूलाई अब तिमी खारेजीमा लैजाऊ भन्यो, त्यो पनि कतिपय खारीमा गइसकेको अवस्था छ। अब फेरि कतिपय त्यस्ता ठेक्का टेन्डरहरू तोड भने त्यो पनि तोड्ने अवस्थामा छन्। कतिपय चाहिँ त्यस्ता गुणस्तरहीन काम नगर्ने निर्माण व्यवसायहरूलाई अथवा चाहिँ सम्बन्धित निकायलाई कारवाही गर भने त्यो पनि कारवाहीको प्रोसेसमा छ। तर असाध्यै धिमा गतिमा छ क्या त्यस्ता कुराहरू। त्यसले गर्दाखेरि अब यो कारवाहीको प्रोसेस पनि कतिपय यस्ता चिजहरू रहेछन् कि विभिन्न खालका बाधा विधानहरू छन्। त्यसैमाथि पनि हिजोका सरकारहरूले गरेका कमी कमजोरीले गर्दाखेरि हत्तपत्त हात हाल्न सक्ने स्थिति देखिँदैन। हिजोकै काम गर्ने चाहिँ निकायहरू त्यसमा चाहिँ केही केही कमी कमजोरी नै छ। हामीले भनेका छौँ कि एउटा निकाय मात्रैले गर्दा त्यो कुनै पनि आयोजनाहरू ढिलाएर गुणस्तरहीन भएको हुँदैन। त्यसले गर्दाखेरि कसको कति पर्सेन्ट कमी कमजोरी हो त्यसको दण्ड र सजायको दण्ड सजाय र पुरस्कारको व्यवस्था गर्नुपर्छ हामीले भनेका छौँ। र त्यसैले दण्डित गर्ने कुरामा पनि सरकारका हिजोका जुन गतिविधि छन् ती देखिएलान् कि भन्ने डर पनि छ कि भन्ने मलाई लाग्छ। त्यस्तो त्यसले गर्दा कतिपय निर्देशनमा प्रभाव पनि पारेको छ।
हजुर, त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्कासँग। जस्तो सभापतिज्यूले भन्नुभयो होइन, कारवाही प्रक्रिया पनि अगाडि बढेको छ, तर यो तर भन्ने शब्दले चाहिँ धेरै अस्चिलो पार्छ मान्छेलाई। र हामीले प्रत्यक्ष त देखेका कतिपय कुराहरू सार्वजनिक भएका विषयहरूमा चाहिँ अब ठेक्कापट्टाकै कुरा गर्दाखेरि कारवाही चाहिँ अलिकति फितलो भयो कि कुनै ठोस कारवाही नै भएन कि भन्ने प्रतिक्रिया आएको छ, त्यसलाई के जवाफ दिन सकिन्छ?
त्यही त मैले भनिसकेँ, मैले अहिले विभिन्न बाधा विधानको कुरा पनि मैले भने होइन, केही केही कारवाहीहरू अगाडि बढेका छन् यहाँहरूले देख्नुभएको छ। तर तपाईँ हामीले भने जस्तो यो वर्षौंदेखि जुन खालको चाहिँ विकृति छ, वर्षौंदेखिको जुन खालको हाम्रो कार्यशैली छ, त्यसले हामीलाई छोड्नै सकेका छैन। त्यो छोड्नु जरुरी छ। त्यसलाई चाहिँ अहिलेको जे प्रविधिले अहिले जे मागेको छ जनताका यस्ता धेरै चाहिँ तीव्र भनौँ असीमित आकांक्षाहरू छन्, यिनलाई पुरा गर्नको निम्ति हामीले अझ अझ अलि फर्को मार्नुपर्छ। त्यसमा अझै पनि हामीले त्यसरी फर्को मार्न सकिरहेको छैनौँ, समयको माग अनुसार हिँड्न सकिरहेको अवस्था छैन। त्यसले गर्दाखेरि त्यतातिर पनि अलिकति हामीले तीव्रता दिनुपर्छ, अनि मात्रै तपाईँ हामीले गरेको अपेक्षा पुरा हुन सक्छ।
जस्तो अब अर्को एउटा कार्यक्षेत्रकै कुरा गर्दाखेरि र आम चासोको कुरा भनेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरिरहेको गतिविधि, भूकम्पपछि जुन हामीले चाहिँ दुई चार वर्षको योजना बनाएर प्राधिकरण नै गठन गरेर जसरी अहिले कामहरू अगाडि बढ़िरहेका छौं, त्यसतर्फ समग्र पुननिर्माणको अहिलेसम्मको रिजल्ट हेर्दा कतिको सन्तोष लिन सकिन्छ सभापतिज्यू?
अब हेर्नुहोस्, साँच्चै भनौँ भने चार वर्ष पाँच वर्ष भयो, हामीले चाहिँ चार वर्ष भनौँ न भयो, 72 अब 76 आज हुँदैछ। चार वर्षमा जुन खालको चाहिँ भूकम्पबाट पीडित भयो नेपाली होइन, अब हाम्रो नेपाली जनता हामी पीडित भयो, त्यसको सन्दर्भलाई हेर्दाखेरि मलाई के लाग्छ भने केही तुरुन्तै भूकम्प पछाडिका केही वर्षहरू डेढ दुई वर्षसम्म राम्रोसँग कामको कामले गति पाउन सकेन। तर यो दुई वर्ष यता आइसकेपछि कामले तीव्र रूप लिएको छ, यसमा कुनै शङ्का छैन, हामीले सुझाउनु पर्ने आवश्यकै छैन। होइन, कतिपय देशहरूमा अहिले पनि कति वर्ष भइसक्यो त्यस्ता चाहिँ भनौँ दैविक प्रकोपबाट मुक्त हुनको निम्ति अहिले पनि पुरा भएको स्थिति छैन। तर हाम्रो नेपालमा धेरै त्यस्ता कामहरू भएका छन् होइन, अब चाहिँ जनताका निजी आवासहरू, सरकारी आवासहरू होइन, स्कुलहरू होइन, धेरै त्यस्ता निर्माणहरू भएका छन्। तर पनि कुरा के हो भने दुई वर्ष अगाडिसम्म कामहरू ठप्प भइदियो, राम्रोसँग काम अगाडि बढेन। र यो दुई वर्षको बिचमा पुनर्निर्माण मात्रै होइन, पीडित भएका जनताको सेवा लाभगाहीहरूको पहिचान समेत पनि बाँकी राखेर बसेको अवस्था थियो। त्यस कारणले गर्दाखेरि कामलाई जतिसुकै प्रगतिका तीव्रताका रूपमा अगाडि बढाए पनि त्यसको ग्याबलाई पूर्ण नसकेको अवस्थाले गर्दाखेरि अब काम पछाडि परिआयो कि भन्ने लाग्छ। म त हेर्नुहोस्, कुनै पनि काम पुरा गर्नको निम्ति म चाहिँ पुनर्निर्माणको कामबाट चाहिँ धेरै सन्तुष्ट छु। यद्यपि अझै थुप्रै कामहरू बाँकी छन्, थुप्रै जनताहरूलाई हामीले सेवा पुर्याउन सकेको अवस्था छैन, तर पनि जुन अवधि र जुन परिणाम देखिरहेको छ त्यसलाई साह्रै असन्तुष्ट हुनुपर्ने अंश म देख्छु।
हजुर, म अन्त्यमा एउटा छोटकरीमा प्रश्न राख्न चाहन्छु। जस्तो संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हामी रेडियो नेपाल पनि पर्छौँ होइन, रेडियो नेपाललाई पीएसबीमा लैजाने भनेर हामीले चार पाँच वर्षदेखि एक्सर्साइज गर्दा पनि मूर्त रूपमा आउन सकेको छैन र पछिल्लो समयमा सरकारी बजेटहरू समयमा विनियोजन नभएर लगभग दुई महिनादेखि चाहिँ यहाँ तलब सुविधाको पनि व्यवस्था भइरहेको छैन। यसतर्फ समितिको कतिको ध्यान आकर्षण भएको छ?
अब यस्तो छ के छ भने नि अब यो विभिन्न संस्थाहरू मैले भनिसकेँ कि धेरै संस्थाहरू हामीसँग छन् जसलाई विभिन्न खालका संरचनाहरू हामीसँग छन्। ती संरचनाहरू कति आवश्यक छन् कति आवश्यक छैनन् थुप्रै अनावश्यक संस्थाहरू डिजाल पनि भएका छन् होइन विघटन पनि भएका छन् पकडाबाट। त्यसै गरी थुप्रै आयोजनाहरू छन् थुप्रै खालका आवश्यकताहरू छन्। त्यस हिसाबले बजेट विनियोजन रेडियो नेपालमा मात्रै होइन धेरै ठाउँमा अपुग्छ बजेट विनियोजन। धेरै ठाउँमा चाहिँ तपाईँको जनशक्तिको अभाव छ होइन जनशक्तिको अहिले पनि अपुग्छ। यी सबै कुराहरूको व्यवस्था पनि राम्रोसँग हुन सकिरहेको अवस्था छैन। त्यसले गर्दाखेरि त्यो प्रभाव रेडियो नेपालमा पनि परेको छ अन्यत्र पनि परेको छ। कतिपय संस्थाहरू आफै अलिकति सक्षम भावनाले त्यो अलिकति स्मुथली चलिरहेको अवस्था छ। त्यसले गर्दाखेरि म के भन्छु भने मैले अघि नै पनि भने हाम्रा पुराना कार्यशैलीहरू परिवर्तन हामीले गर्न सकिरहेको अवस्था छैन। हामी गर्छौँ भनिरहेका छौँ केही ठाउँबाट नभएको पनि होइन भएको पनि छ र त्यसै गरेर जहाँ ध्यान पुग्न सकिरहेको अवस्था छैन त्यो ठाउँ अगाडि निभाउनु पनि परेको होला भन्ने मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि यस्ता कुराहरू हामीले छिटोभन्दा छिटो यसलाई अब आवश्यक छैन होइन हामीले चाहिँ अब त्यो जुन खालको एउटा संरचना छ त्यसको आवश्यक छ राखौँ त्यसलाई प्रभावकारी बनाऊ होइन आवश्यक छैन त्यसलाई फेरि फेरि झुन्डाइराख्ने त्यसलाई चाहिँ अझै राख्ने कुराले हामी अगाडि बढ्न सक्दैनौँ। त्यसै हामी फेरि मेन कुरा मूल कुरा भनेको चाहिँ स्रोतको कुरा हो। त्यो स्रोतलाई हामीसँग जे जति छ व्यवस्थापन राम्रोसँग गर्नु पर्यो र त्यो स्रोत जुटाउने कुरामा हामी लाग्न
सक्छ।
यो भयो भने मात्रै सबै कुराको व्यवस्थापन गर्न सकिन्छ।
हस् धेरै धन्यवाद छ यहाँलाई। आजलाई समय यति नै रह्यो फेरि पनि संवादको क्रम जारी रहनेछौँ। धन्यवाद।